الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ألف لام ميم الله لا إله إلا هو الحي القيوم نزل عليك الكتاب بالحق مصدقا لما بين يديه وأنزل التوراة والإنجيل من قبل هدى للناس وأنزل الفرقان إن الذين كفروا بآيات الله لهم عذاب شديد والله عزيز ذو انتقام صدق الله العظيم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم یہ آج ہم انشاءاللہ تعالی سورہ آل عمران شروع کرنے کی کوشش کرتے ہیں. یہ تیسرے پارے میں آٹھویں رکوع سے شروع ہوتی ہے جہاں پہ سورہ بقرہ ختم ہوئی اس کے بعد. تو اب یہ سورہ بیسکلی نائنتھ رکوع سے سورہ آل عمران کا افتتاح یعنی شروع ہو رہی ہے, اور اس کے بارے میں بالکل بالاتفاق یہ ایک مدنی سورت ہے, اور اس میں اپروکسیمیٹلی اس میں کوئی 20 رکوع ہیں, اور اپروکسیمیٹلی یہ تقریباً 200 آیات یعنی 200 آیات پر مشتمل ہے. اٹ کمپرائزز آف 200 آیات اینڈ 20 رکوز. اور اس کو آل عمران اس لیے کہا جاتا ہے کیونکہ اس میں حضرت عمران کا جو خاندان تھا ان کا قصہ بیان کیا گیا, جو کہ آگے چل کے آیت نمبر 33 میں بیسکلی شروع ہوتا ہے. ان اللہ اصطفیٰ آدم و نوح و آل وعلى ابراهيم وعلى عمران على العالمين ذريه بعضها من بعض والله سميع عليم الى اخره. ایت نمبر 37 تک بیسیکلی ان کا قصہ کیونکہ بیان ہوتا ہے, اسی نسبت سے اسے سورہ آل عمران کہا جاتا ہے. اور اس کی فضیلت کے بارے میں صحیح مسلم میں روایت موجود ہے, حضرت ابو امامہ رضی اللہ عنہ کی روایت ہے, میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو فرماتے ہوئے سنا کہ دو روشن صورتیں یعنی بقرہ اور آل عمران پڑھا کرو. دونوں صورتوں میں اگر ہم دیکھتے ہیں, یہ حدیث میں بھی اس کی افضلیت بیان ہوئی کہ دونوں پڑھا کرو, اور اس کی ان دونوں کے اندر بہت ساری سملیرٹیز کمپیریزنز ہمیں ملتے ہیں اگر ہم غور کرتے ہیں ان میں, جس میں ایک تو خود نبی علیہ الصلوۃ والسلام نے اسے زہراوین یعنی کہ سورج روشن جیسے دو روشنی جو کوئی لائٹ والی چیزیں ہوتی ہیں یا دو سورج ہوتے ہیں یا چاند ہوتے ہیں, تو اس سے اس کو تشبیہ دینا خود حضور علیہ الصلوۃ والسلام کا, ایک تو یہ اس میں مناسبت ہے کہ ان دونوں کی یقیناً افضلیت پر کچھ آس پاس ہی ہوگی اگر ایک دوسرے پہ فضیلت زیادہ نہ بھی ہو کسی ایک کی. تو اس کے اندر پھر دونوں کے اندر ہم یہ کمپیریزن دیکھتے ہیں کہ دونوں میں ہی اہل کتاب کو, اس میں خصوصاً یہود کا ذکر آیا تھا, اور اس میں ہمیں دیکھیں گے آگے چل کے مریم علیہ السلام اور عیسیٰ علیہ السلام اور زکریہ علیہ السلام جو ان کے بیٹے یحییٰ علیہ السلام, ان کا قصہ سارا آتا ہے آگے چل کے. تو اس میں ان میں مناسبت اہل کتاب کی دونوں, اس میں یہود کا زیادہ اگرچہ اگر دیکھیں تو فوکس زیادہ یہود پہ تھا, اور اس میں فوکس زیادہ کرسچنز پہ نصارہ پہ ہے, لیکن دونوں میں مناسبت یہ اہل خطاب جو اہل کتاب لوگ ہیں ان کو ہونے کے حوالے سے بہت زیادہ ہے. اچھا, پھر ان دونوں ہی صورتوں کو اگر ہم غور کریں تو ان کے اندر الف لام میم جو بیسیکلی حروف مقطعات جس کو بولتے ہیں اس سے یہ دونوں صورتیں شروع ہوتی ہیں. ان میں ایک کمپیریزن دیکھا جائے تو یہ ہے, اور یہ دونوں ہی صورتوں کی ابتدا میں قرآن کریم کی حقانیت کو بیان کرتے ہیں سب سے پہلے اللہ تعالیٰ, اور دونوں ہی کے اینڈ میں ہمیں ایک کوئی نہ کوئی بہت ہی اچھی جامع دعا ملتی ہے دونوں میں. اس میں لا یکلف اللہ نفسا الا وسعها الى آخری, اسی طرح اس میں بھی. تو یہ دونوں کے اندر کمپیریزن ایک اور ہوتا ہے. اور پھر دونوں کے اندر ہی نجران کے ایک عیسائی وفد کا, نجران از اے پلیس وچ از ساؤتھ ویسٹ آف سعودی عربیہ, کنگڈم آف سعودی عربیہ جو ہے آج کل, اس میں یمن سے بیسکلی جہاں پہ جو علاقہ ملتا ہے جا کے اس کو نجران کہتے ہیں. تو وہاں سے ایک وفد آیا, ایک ڈیلیگیشن جو تقریباً 80 لوگ تھے جس کے اندر, اس میں ان کے 14 بڑے اسکالرز بھی تھے. تو دیز پیپل دے کیم ٹو پروفٹ علیہ الصلاۃ والسلام, اس میں تو دیور اپروکسیمیٹلی 60 پیپل بیسکلی, اور اس کے اندر یہ بیسکلی ان کا جو پرپس تھا وہ نبی علیہ الصلاۃ والسلام سے بحث و مباحثہ کرنا تھا, کیونکہ وہ کہتے تھے کہ عیسیٰ علیہ السلام اللہ کے بیٹے ہیں, نعوذ باللہ من ذالک, اور आज भी अगर हम देखते हैं बाइबल में जो ही इज़ द ओनली बिगॉटन सन ऑफ गॉड का ये लोग बहुत ज़्यादा करते हैं। हालांकि इवन दो अगर हम इंग्लिश डिक्शनरी में जाके ट्रांसलेट करें तो लव्स बिगॉटन इट सेल्फ इज़ नॉट अ वेरी 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 नाइस वर्ड टू से फॉर एनी बडी, लेट अलोन योर ओन गॉड और योर ओन प्रॉफिट इवन। तो ये इनका क्लेम है बहरहाल, और वो उसको साबित करने के लिए इस बहसो मुबाइसे के लिए ये वफ्द जो डेलीगेशन था जो 60 लोगों का, इस सूरत की तकरीबन 80 आयात इस वक्त नाजिल हुई थी इनके वफ्द के जो डेलीगेशन के जो बहस मुबाइसा चल रहा था और इनकी बातचीत जो चल रही थी इस दौरान ही। और वो क्योंकि कहते थे अब ईसा अलैहिस्सलाम अल्लाह के बेटे हैं और नबी अलैहिस्सलाम ऑफ कोर्स वो कहते थे वो रूहुल्ला हैं, अल्लाह के नबी हैं, लेकिन उनकी ये जो गलत इस्तदलाल था उनका जवाब देते हुए अल्लाह के कलाम में दो किस्म की आयात हैं, यानी कि जो ये समझें कि एक कुछ एक तरह की आयात वो होती हैं पूरे कुरान के अंदर, एक वो होती हैं जो आयात मुहकमात होती हैं, जैसे एक दूसरी जगह अल्लाह ने फरमाया हुन्ना उम्मुल किताब आयात मुतशाबिहात, के एक वो होती हैं जो मुहकमात होती हैं बिल्कुल वाज़े आयत होती है अतीउल्लाह व अतीउर रसूल, बिल्कुल वाज़ आयत है इसके, इसको मुहकमात में से लेंगे, या अतीउ ज़कात अतीउ अताउस आतु सलात व आतु ज़कात कुछ भी हो सकता, ये आयत मुहकमात होती हैं। फिर बहुत सी आयतें मुतशाबिहात होती हैं जिसमें तशबीह दी जाती है, जिसके अंदर ये कह सकते हैं कि डबल मीनिंग या तावील की ज़रूरत आती है। तो जो सही जो बंदा हक को जानने वाला होता है और हक़ को तस्लीम करने वाला होता है वो इन आयत मुहकमात को तो मानता ही है, साथ में इन आयत मुतशाबिहात की भी गलत तावील नहीं करता, लेकिन जिसके दिमाग में ही ज़ाहिर है ऑफ कोर्स फतूर भरा होता है, अभी आगे चल के क्योंकि उनका भी जिक्र आएगा अभी, तो उसमें हम देखेंगे कि बहुत से लोग उन्हीं आयात को गलत अपने फ़ायदे के लिए या जिस पर्पस के लिए भी, फॉर मटीरियल गेन एनी सॉर्ट ऑफ, उसके लिए इस्तेमाल करते हैं। तो वो जो जिसने करना है उसको तो अल्लाह ही हिदायत दे सकते हैं, हम क्या कह सकते हैं। बहरहाल ये जो कलमुल्ला और रूहुल्ला जैसे जो अल्फाज हैं जो मुतशाबिहात हैं, इन मुतशाबिहात की बुनियाद पर बहुत सारे क्योंकि शिरकिया अकायद खड़े हो जाते हैं, और जैसे कि ये यहूद बन गए, वो ईसाई बन गए, और फिर आगे कादियानी और वगैरह वगैरह, आगे चल के इनकी बात आएगी इंशाल्लाह। लेकिन तौहीद और ईमान के दलाइल जो हैं वो बिल्कुल वाज़े हैं, इनका इनकार वही शख्स कर सकता है जो बिल्कुल यानी बेसिकली अंधा हो या अल्लाह ने उसकी आंखों पे पट्टी डाल दी हो। वरना अगर हम गौर करें तो दुनिया के जितने भी आज के बड़े मेजर रिलीजन्स हैं, अगर हम इस्लाम को देखते हैं, हमारा कुरान बिल्कुल वाजे सूरत चैप्टर नंबर 112 और वर्स नंबर 1 क्लियरली स्टेट्स कि से ही इज़ अल्लाह द वन एंड ओनली, सिर्फ अल्लाह एक है, उसका और कोई दूसरा शरीक नहीं। तो बस इस कुरान से वाजे होता है। फिर आगे चल के अगर हम क्रिश्चियनिटी और जोडिज़म को देखते हैं तो बाइबल में ख़ुद मार्क, जो इनकी अपनी बाइबल डिफरेंट चैप्टर्स पे क्योंकि बनी हुई है, तो उसमें मार्क 12:29 और डिट्रॉनमी 6:4, यानी ये दोनों बुक्स के अंदर, ये दोनों वर्सेज में क्या आता है, हेयर ओ इज़राइल द लॉर्ड आर गॉड इज़ वन लॉर्ड, बिल्कुल कैटेगोरिक स्टेटमेंट है बाइबल के अंदर कि अल्लाह एक है और उनका खुदा भी एक ही है। फिर इसी तरह हम जो आगे चलते हैं तो हिंदुज़म के अंदर जो उनकी उपनिषद की जो बुक है, बुक नंबर 6 वॉल्यूम 2 वर्स 1, उसमें क्लियरली इट स्टेट्स, अगर उसकी हम इंग्लिश ट्रांसलेशन देखते हैं कि ही इज़ वन विदाउट अ सेकेंड, उसका कोई दूसरा नहीं है। फिर इसी तरह आगे चल के हम सिखों में देख लेते हैं, उनकी अपनी जो गुरु ग्रंथ साहब की जो बुक है वॉल्यूम नंबर 1 उसकी, उसकी जपी वर्स 1 के अंदर क्लियरली इट स्टेट्स देयर एग्जिस्ट वट बट वन गॉड हु इज़ कॉल्ड द ट्रू द क्रिएटर, सिर्फ एक खुदा होगा, खुदा है सिर्फ जो एग्जिस्ट करता है, वही सच्चा है और वही हम सबको बनाने वाला है। यहाँ तक ही नहीं बल्कि आगे चल के हम अगर ज़ोरास्ट्रियंस को भी देखते हैं, पारसीज जो हैं, उनकी भी अपनी बुक जो दसातर जो जिसको अहूरा मज़दा के नाम से लोग कहते हैं, लेकिन उसके अंदर क्लियरली स्टेटमेंट मौजूद है ही इज़ वन, ही इज़ विदाउट एन ऑरिजिन और एंड, ही हैज़ नो फादर नो और मदर वाइफ और सन, तो वो एक है, उसका ना कोई माँ बाप ना कोई बीवी ना बच्चा। ये जब इन सब रिलीजन्स को भी हम स्टडी करते हैं तो हम देखते हैं कि एग्जैक्टली हमें यही बात मिलती है। और इसके साथ साथ अगर हम देखते हैं फिर आगे चल के बिल्कुल फिर वर्स नंबर 21 पे अगर हम पहुँचते हैं और देखते हैं कि अल्लाह ने तो बिल्कुल तौहीद का बिल्कुल वाज़े ऐलान कर दिया था, लेकिन जो अहले किताब थे वो फिर भी क्योंकि ज़िद और अड़ीबाजी की वजह से इसके ऊपर यानी अपनी ज़ाती इना और उसको लेके बैठे हुए थे, और यहाँ तक नहीं कि वो उन्होंने सिर्फ अल्लाह की वैधानियत का यानी उसकी एक वन एंड ओनली होने का इनकार किया, बल्कि उन्होंने अम्बिया अलैहिस्सलाम को बहुत से कत्ल भी किया, ख़ास तौर से बनू इसराइल ने, और खून रेजी की, और बहुत सारे दूसरे अल्लाह के नेक बंदों में, जैसे याया अलैहिस्सलाम के बारे में आता है कि उनका उनकी गर्दन काट के किसी औरत की खातिर किसी बंदे ने पता नहीं जा के रख दिया क्या, उनका एक इंसिडेंट किसी रिवायत में गलबन आता है। तो इनके बहुत घिनौने जराइम थे, और इसीलिए अल्लाह ने आगे चल के आयत नंबर 28 में यही फरमाया कि काफिरों को कभी अपना दोस्त मत बनाओ, क्योंकि ये तुम्हारे ला यतखिज़ुल मुमिनून अल काफिरीन औलिया मिन दूनिल मुमिनीन व मन यफ़अल ज़ालिक फ़लैसा मिनल्लाहि फ़ी शैइन इल्ला अन तत्तक़ू मिन्हुम तुक़ात तन इला आखिर लायत, कि अल्लाह ने बिल्कुल कैटेगोरिकली कहा कि तुम काफिरों को अपना दोस्त मत बनाओ। फिर इसके बाद हम आगे अगर चलते हैं इसी सूरत में, तो इसमें बेसिकली तीन बहुत ही ज़्यादा इबरत आमोज़ वाक़ियात का जिक्र आता है, और हम ये देखते हैं कि इन तीनों में मुनासबत इस तरह से है कि तीनों खसूसन जो क्रिश्चियंस हैं, नसारा जिसको कहते हैं, उस उनके बारे में इनका ख़ास, पहले बीबी मरियम अलैहिस्सलाम का वाक़या, फिर आगे ज़करिया अलैहिस्सलाम को, और फिर ईसा अलैहिस्सलाम को, ये तीन वाक़यात को एक ख़ास अहमियत मिली इस सूरत में। जो सबसे पहले तो मरियम अलैहिस्सलाम की विलादत ख़ुद ही एक मिरेकल था, एक मौजज़ा था, जो उनके वालिद इमरान थे। इमरान वो बहुत ही अल्लाह के नेक एक बंदे थे, और उनकी जो वालदा थी उनका नाम एक रिवायत में हन्ना बिनत फाकूज़ आता है, बहरहाल, लेकिन वो भी बहुत ही नेक और अल्लाह वाली खातून थी। और उन्होंने आरज़ू की, उन्होंने एक दिन कहीं पे एक परिंदे को देखा हो कि वो अपने बच्चे को कुछ खिला रहा था, जैसे दाना कुछ उसके मुंह में डाल रहा था या समथिंग लाइक दैट। तो उनको भी बहुत आरज़ू हुई कि मेरा भी काश कोई बेटा होता। तो उन्होंने अल्लाह के सामने नज़र मानी कि अगर मेरा कोई जो नेक्स्ट बच्चा होगा, मैं उसे आपके, उस ज़माने में दस्तूर ये था उन लोगों का कि जो बहुत नेक लोग और वली होते थे वो अपने लड़कों को जाके बैतुल मुकद्दस, जो उस वक्त की आज हमारे लिए भी सेक्रेट जगह है, जिसको हम अपना तीसरा किबला कहते हैं, वो वहाँ डेडिकेट कर देते थे, वो उधर ही मेहराब के अंदर रहते थे। तो इन्होंने भी यही मन्नत मानी इनकी वालदा ने कि मैं अपने बच्चे को वहाँ दे दूँगी। लेकिन उनकी जब बेटी हो गई मरियम अलैहिस्सलाम, बहरहाल उन्होंने अपना वादा पूरा करने के खातिर यही चाहा कि अब मैं इसको भी मेहराब के उस बैतुल मक़दस के लिए डेडिकेट कर दूं और बिल्कुल वहीं पे डोनेट कर दूं। लेकिन ये दस्तूर के ख़िलाफ़ था, क्योंकि नॉर्मली ये सिर्फ लड़कों के लिए हो था। लेकिन बहरहाल अल्लाह ने उनकी नज़र को कबूल ख़ुद किया, और उनको वहाँ पर रहने की किसी तरह वही के ज़रिए उनको इजाज़त हो गई, क्योंकि ज़करिया अलैहिस्सलाम इनके गालिबन एक रिवायत में आता है कि फूफा थे, और ये उस वक्त जो हेड जो प्रीस्ट थे, रैबाई थे, चीफ रैबाई थे उस वक्त बैतुल मुकद्दस के, तो इनके पास वो खुसूसन उनके स्पेशल क्वार्टर्स के अंदर उनको जगह भी मिली और वो वहाँ रहती थी। इसके अंदर इनको एक दफ़ा बहुत हैरानगी भी हुई, बल्कि जो आगे आयत नंबर 37 में चल के इनका फिर इसी वक्त का एक किस्सा बयान होता है, फ़तक़ब्बलहा रब्बुहा बिक़ुबूलिन हसनिन वअंबतहा नबातन हसनन वकफ़ला ज़करिया कुल्लमा दख़ला अलैहा ज़करिया अल-मिहराब वजद इंदहा रिज़्क़न क़ाला या मरियम अन्नी लकी हाज़ा क़ालत हुवा मिन इंदिल्लाह, कि ए मरियम ये रिज़्क़ तुम्हारे पास कहाँ से आया, उन्होंने पूछा उनसे। वो खाना कुछ बहुत ही मीठे लजीज़ फल खा रही थी, उन्होंने आगे से जवाब दिया कि अल्लाह के यहाँ से आता है, बेशक अल्लाह जिसे चाहता है बेहिसाब रिज़्क़ देता है। तो जब ज़करिया अलैहिस्सलाम ने देखा कि एक छोटी सी बच्ची का ईमान अल्लाह के ऊपर इतना ज़्यादा पुख्ता है, तो उनको भी ये ख्वाहिश पैदा हुई। आगे किस्सा आ रहा है कि उनके दिल में भी ये ख्याल पैदा हुआ। फिर ये दूसरा किस्सा शुरू हो जाता है कि अगरचे इनकी अपनी उम्र उस वक्त तकरीबन रिवायत में आता है कि 100 साल के करीब थी, और उनकी बीवी भी बहुत बूढ़ी थी, लेकिन बहरहाल उन्होंने फिर उनके दिल में ख्याल आया मरियम अलैहिस्सलाम को देखकर कि काश मेरा भी कोई बच्चा होता। अल्लाह ने उन्हें बेटे की इशारत दी, बशारत दी, उन्हें खुशखबरी दी, यानी कि यू विल बी ब्लेस्ड विद अ चाइल्ड, और उस जो बच्चा होगा उसकी 4 सिफ़ात भी बयान की कुरान ने। वो क्या थी कि एक वो कलिमतुल्लाह यानी जो ईसा अलैहिस्सलाम की तस्दीक करेगा, यानी कि वो बच्चा खुद, वो बच्चा लोगों को बताएगा ईसा अलैहिस्सलाम, जो हुआ भी वाक़ ऐसे ही था कि ईसा अलैहिस्सलाम को इंट्रोड्यूस करने वाले कि अल्लाह के आखिरी नबी हैं, दिस इज़ द मसाया, वो یحییٰ علیہ السلام ہی تھے، زکریہ علیہ السلام کے بیٹے. دوسرا یہ تھا کہ ان کا علم اور تقویٰ اور جو زہد اور جو عبادت ہوگی اس میں بہت ہی ہائیسٹ لیول پہ ہوں گے. پھر تیسرا ان کا یہ ہوگا کوالٹی کہ وہ عفیف ہوں گے، یعنی عورتوں کے پاس یہ ورچے ان کے پاس قدرت ہوگی بٹ پھر بھی وہ اپنے آپ کو بالکل آئسولیشن میں رکھنا پسند کرتے ہوں گے اللہ کے زہد کی اور اللہ کے وہ پانے کی خاطر، اور وہ اللہ کے انبیاء میں سے ہوں گے، ایک نبی ہوں گے، یعنی کہ یہ بھی ایک بشارت ہوئی. اس کے بعد جو تھرڈ واقعہ آیا وہ عیسیٰ علیہ السلام کے پیدا ہونے کا آیا، کہ عیسیٰ علیہ السلام کا پیدا ہونا بھی ایک عجیب بالکل میریکل تھا ظاہر ہے آف کورس، اور ان کا کیونکہ کوئی باپ کے بغیر ان کو اللہ نے پیدا فرمایا، اور یہ ان اٹ سیلف بہت بڑا میریکل تھا جس کے لیے کوئی ماننے کے لیے تیار نہیں تھا. اور یہ آگے چل کے آیت نمبر 47 میں اس کا ذکر آتا ہے، قالت ربی انا یکون لی ولدن ولم یمسنی بشرن. یہ مریم علیہ السلام نے فرشتوں کا جب انہوں نے کہا کہ تمہارا بچہ ہوگا تو انہوں نے کہا قال کذالک، اسی طرح ہوگا، اللہ یخلق ما یشاء، اللہ جس کو چاہے بناتا ہے. اذا قضا امرا فانما یقول له کن فیکون، کہ اللہ جس کو چاہتا ہے، اللہ کے لیے کوئی مشکل کام نہیں ہے، وہ صرف کن فیکون کہے گا اور وہ کام ہو جائے گا، اللہ کو کسی کے اس کے لیے اجازت کی کسی کی ضرورت نہیں ہوگی. اب آگے یہ دیکھا گیا کہ پھر آگے آیت نمبر 54 میں ہم دیکھتے ہیں کہ جو یہود تھے جو اس وقت کے بنو اسرائیل یعنی کہ، انہوں نے پھر بھی اس کا انکار کیا، وہ ان کو اللہ کا نبی اتنا بڑا میریکل بغیر باپ کے وہ تھے، اور یحییٰ علیہ السلام نے خود ان کی تصدیق کی، لیکن پھر بھی بنو اسرائیل نے ان کو ریجیکٹ کیا، اور اسی لیے اللہ نے آیت نمبر آگے 54 میں فرمایا ومکروا مکر اللہ، کہ ایک ان کی سازش ہے اور ایک اللہ کی پلاننگ ہے، اور یقیناً اللہ کی پلاننگ سب سے زبردست ہے. اور پھر یہ ہوا کہ یہود نے ان کو قتل کرنے کا کیونکہ ارادہ کر لیا، اور اللہ نے انہیں بچانے کی ظاہر تدبیر کر لی، تو الٹیمیٹلی ہونا تو وہی تھا جو ظاہر اللہ کو پسند تھا، اور ان کی جو تدبیریں تھیں ساری وہ ظاہر خارق میں ملنے والی تھی. اور اسی لیے اگر ہم دیکھتے ہیں کہ پھر ان عیسیٰ علیہ السلام کا جو امپورٹنس ہے وہ اس لیے ہے کیونکہ اس کے ساتھ پھر آگے بہت سے یہود جو ہیں وہ ان کا دعویٰ یہ ہے کہ عیسیٰ علیہ السلام تو اللہ کے نبی ہو ہی نہیں سکتے کیونکہ ان کو تو ہم نے سولی پہ چڑھوا دیا اور وہ تو فوت ہو گئے نعوذ باللہ من ذالک. اسی طرح پھر نصارہ دوسرے ایکسٹریم پہ گئے، وہ کہتے ہیں کہ اللہ عیسیٰ علیہ السلام کو سولی کے بعد قبر میں جب دفنایا اس کے بعد وہ 3 دن وہاں رہے اور پھر قبر سے نکل گئے. یہ جو ان کی بائبل میں پھر بک آف سولومن کے اندر اس کا واقعہ ذکر ہے، بہرحال وہ تفصیل سے ہوگا، لیکن 3 دن کے بعد وہ دوبارہ نکل آئے باہر اور وہ آسمانوں پہ اٹھا لیے گئے اور وہاں اب عرش پر وہ تشریف فرما ہوئے. لیکن بہرحال یہ بات بھی غلط تھی. لیکن اس کے اندر ایک تیسرا نقطہ یہ دیکھنے کا ہے کہ ایک تیسرا دعویٰ جو ہمارے یہاں قادیانی فرقہ انڈیا وغیرہ میں آیا، انہوں نے یہ کہا کہ وہ سولی سے تو ان کے جو وہ بچ گئے تھے، وہ فوت نہیں ہوئے تھے، زخمی ہوئے تھے، اور ان کے جو حواریون تھے، جو ان کے دوست، جو ان کے ساتھی، انہوں نے ان کا علاج معالجہ کیا، وہ ٹھیک ہو گئے اور پھر وہ ہجرت کر کے وہاں سے کشمیر چلے گئے اور وہاں ان کی وفات ہوئی. جبکہ یہ بالکل ایبسولوٹلی ہمارے عقائد کے خلاف بات ہے، کیونکہ اللہ نے ان کے ایک قرآن میں دعویٰ کیا ان صحیح مطابق، جو کہ آیت نمبر 55 سے آگے جا کے شروع ہو رہا ہے، اس قال اللہ یا عیسیٰ انی متوفیک و رافعک الیہ و مطہرک من الذین کفروا و جاعل الذین اتبعوک فوق الذین کفروا الی یوم القیامت ثم الیہ مرجعکم فاحکم بینکم فیہا فیما کنتم فیہ تختلفون. اور ان آیتوں میں آگے چل کے بالکل کلیئرلی اللہ نے اس کو رد کیا، ان کے سب کے دعووں کو، اور اللہ نے بتایا انی متوفی کا کہ موت تو تمہیں میں نے دینی ہے، یہ کون ہوتے ہیں مارنے والے؟ تو یہود کا دعوے کے رد ہو گیا، رافعوں کا الیہ، میں تو تمہیں اپنے پاس اٹھا لوں گا. تو ان کا یہ قادیانیوں اور نصارہ کا اس بات میں رد ہو گیا، کیونکہ یہ قادیانی کہتے تھے وہ فوت ہو گئے، اور اسی طرح نصارہ بھی کہتے تھے وہ وہاں پہ نیچے اتارے گئے، فوت ہوئے اور پھر اوپر چلے گئے، لیکن الٹیمیٹلی اللہ نے ان کا دعوے تینوں کے دعووں کو رد کر دیا. پھر آگے چل کے اس کی جو آیت نمبر ہم دیکھتے ہیں کہ 61 کے اندر یہ جو مباہلات پھر فائنلی نبی علیہ الصلاۃ والسلام نے کرنے کا کہا ان کو، جو نجران کا ہے، جو یمن سے جو وفد آیا ہوا تھا، کہ آؤ مباہلہ کرتے ہیں، یعنی کہ ٹھیک ہے تم بھی اپنے اہل و عیال کو لے کے آ جاؤ اور میں بھی اپنے اہل و عیال کو لے کر آ جاتا ہوں، اور ہم بالکل خشوع و خضوع کے ساتھ اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہم میں سے جو جھوٹا ہے اس پر اللہ کی لعنت ہو. یہ ورس نمبر 61 میں فرمایا. لیکن بہرحال ظاہر ہے وہ تو پہلے سے ان کے دلوں میں یقین نہیں تھا، اور انہوں نے उनका ये जो वफ़ था जो तकरीबन 60 लोगों के ऊपर मुश्तमिल था, और इसमें 14 उनके बड़े बड़े स्कॉलर्स भी थे, उन सब ने इससे जान छुड़ाने की तदबीर ये की कि हम आपको जजिया देते हैं, और वहाँ से वो बेसिकली उन्होंने जाने की। और फिर अल्लाह ताला आगे चल के एक ही कलमे पे, यानी ये जो खुसूसन हम देखते हैं कि आयत नंबर 64 है इसकी कुरान की, इसके अंदर कुलिया ख़ास तौर से उनको अल्लाह ने कहा कुलिया अहल किताब तआलू इला कलिमतिन सवाइन बैना व बैनकुम अल्ला नअबुदुल्लाह नअबुदु इल्लल्लाह व ला नुशरिका बि शैइन व ला यत्तखिज़ बअज़ुहा बअज़न अरबाबन मिन दूनिल्लाह। तो इन आयतों में अल्लाह ने साफ उनको एक जो अल्लाह का कलमा तौहीद है उस पर वापस आने की दावत दी। लेकिन ज़ाहिर है यहूद बहुत ही ढीठ हो चुके थे, वो दे डिडंट वांट टू टेक द मैसेज सीरियसली, इवन दो उनकी अपनी बुक्स में आया था। और उनको यहाँ तक कुरान में आता है कि अगर ये तो ऐ नबी अलैहिस्सलाम ये आपको ऐसे पहचानते हैं जैसे अपने बेटों को ये पहचानते हैं, लेकिन सब कुछ जानते बूझते हक को छुपाते थे और उन्होंने मानने से इनकार कर दिया। फिर आगे चल के हम इसमें अगर फाइनली आयत नंबर 81 के करीब अगर जाके गौर करें तो एक और इम्पॉर्टेंट बात सामने आती है। वाइज़ अख़ज़ अल्लाहु मीसाक़ नबीन आतैतुकुम मिन किताबिन व हिकमतिन सुम्मा जाअकुम रसूलुम मुसद्दिक़ुन लिमा मअकुम लतुमिनुन्न बिही इला आख़िर आयत, के तमाम अम्बिया से अल्लाह ताला ने एक अहद लिया था। और ज़ाहिर है फिर जो नबी का अहद होता था, हर नबी का वो ज़ाहिर है वही अहद उसकी उम्मत के लिए ऊपर भी करना उसकी पाबंदी वाजिब है। और वह अहद यही था कि जो भी नबी अलैहिस्सलाम को पाएगा, हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम को पाएगा, उसके लिए उन पर ईमान लाना लाजिम होगा। तो इसी तरह तमाम अम्बिया के साथ साथ उनकी उम्मतों पर भी नबी अलैहिस्सलाम पर ईमान लाना अब लाजिम हो गया। और लेकिन इस थर्ड पारा यहाँ पे जहाँ ख़त्म होता है तो इसमें बात ये सामने आती है कि इन लोगों ने फिर भी ज़ाहिर है उसका इनकार किया। और अल्लाह ने ये बताना चाहा कि ईमान और कुफर जो होते हैं दो ऑपोजिट्स होते हैं, ज़िदें होती हैं आपस में, ये आपस में एक साथ मिल ही नहीं सकते। तो यही वजह है कि वो बहरहाल ईमान नहीं लाए क्योंकि अल्लाह ने उनके दिलों पर मोहर लगा दी थी। तो फिर इसके बाद फोर्थ पारा जो स्टार्ट होता है, इसमें एक तो नेकी वगैरह के करने का और जो सबसे बड़ी ये कुर्बानी है सूरह आल इमरान के अंदर और ये सारी चीज़ें। और इसके बाद फाइनली फिर तहवील किबला का मामला शुरू हो जाता है कि जो वहाँ पे बेसिकली हमने पढ़ा था लिल्लाहि अल-मशरिकु वल-मग़रिबु इन्नमा तवल्लु फसम्मा वजुल्ला, जो दूसरे पारे में आयत तीन थी तहवील किबला, यानी तब किबला चेंज होने में बैतुल मुक़द्दस से काबे की तरफ, उसके बारे में क्योंकि जो उस वक्त यहूद थे उन्होंने भी मुसलमानों का मजाक उड़ाया कि ऐसे एक दिन वहाँ पे नमाज़ पढ़ते हैं एक दिन, और कफारे मक्का ने भी कि भैया पहले तुम लोग उसका किबला बैतुल मुक़द्दस साहब हरम हो गया, ये कैसा दीन है, और इस तरह की उन्होंने वो किए। तो अल्लाह ताला ने बहरहाल जो बैतुल हराम है खाना काबा है उसकी बेसिकली तीन खसूसियात बयान फरमाने की कोशिश फरमाई, वो ये कि पहली ये कि उसमें थी कि ये काबा दुनिया पे पूरी जमीन वर्ल्ड ओवर सबसे पहली इबादतगाह था दुनिया का, और दूसरी उसकी इसके अंदर ऐसी क्रिस्टल क्लियर निशानियाँ मौजूद हैं जैसे कि मकाम इब्राहिम है, जमजम है, हतीम वगैरह, ये सब चीज़ें बिल्कुल क्रिस्टल क्लियर इसकी फजीलतों को बढ़ाती हैं। और जो भी तीसरी फसीलत ये भी इसके अंदर फिर बयान की कि जो भी यहाँ पे आता है वो अमन वाला हो जाता है, वो ख़ुद ब खुद अमन पा जाता है, यहाँ पे परिंदा चरिंद परिंद इवन दरख्तों को काटने की इजाज़त नहीं होती हरम की हदूद में। और फिर इसके अलावा उलमा ने भी कुछ 5-7 के करीब ये और मज़ीद फजीलतें इसके अंदर बयान की खाना काबा की कि पूरे आलम में काबा से इससे ज़्यादा शर्फ वाली कोई दूसरी इमारत है ही नहीं, क्योंकि इसकी ये है कि इसका हुक्म खुद अल्लाह ताला ने दिया था, ख़ुद जिब्राईल अलैहिस्सलाम ने इसका नक्शा बनाया था, इब्राहिम अलैहिस्सलाम ने ख़ुद इसकी तामीर की थी, इस्माईल अलैहिस्सलाम ने उनका इस तामीर में हाथ बटाया था। और फिर इसको खसूसियत कि पूरी दुनिया के मुसलमानों को हज करने की इसके फ़र्ज़ है कि ना एक मरतबा ज़िंदगी में ज़रूर वो हज करें, और जो शख्स सफ़र वगैरह के अखराजात बर्जाज कर सकता हो और वजूब हज की दूसरी शरायत भी पाई जाए तो इस पर फ़ौरन हज करना फ़र्ज़ हो जाता है, बिला उज़र ताख़ीर करने से वो गुनहगार होगा। उस अगर उसके पास पैसे भी हैं, वक्त भी है, टाइम भी है, वो अफोर्ड भी कर सकता है, जा भी सकता है हेल्थ वाइज माल वाइज, और फिर भी नहीं जाता तो वो गुनहगार होगा। और दूसरी ये कि सही एन में रिवायत में आता है कि بخاری و مسلم دونوں میں حضرت ابو ذر غفاری رضی اللہ عنہ کی روایت ہے کہ انہوں نے نبی علیہ الصلوۃ والسلام سے عرض کیا کہ یا رسول اللہ، زمین پر سب سے پہلی مسجد کون سی تعمیر کی گئی تھی؟ تو آپ صلی اللہ علیہ وسلم نے فرمایا مسجد حرام۔ تو بیسیکلی اس سے اس کی ایک اور فضیلت صحیحین میں بھی ہمیں ملتی ہے کہ سب سے پہلی عبادت گاہ یہی کعبہ تھا، اور پھر اس کے بعد فائنلی اللہ نے مسلمانوں کو آرڈرز دیے کچھ، جو کہ آگے چل کے آیت نمبر 103 سے شروع ہوتے ہیں کہ وَاعْتَصِمُوا بِحَبْلِ اللَّهِ، یہ بہت ہی امپورٹنٹ آرڈرز ہیں اگر غور کریں، وَاعْتَصِمُوا بِحَبْلِ اللَّهِ جَمِيعًا وَلَا تَفَرَّقُوا وَاذْكُرُوا نِعْمَتَ اللَّهِ عَلَيْكُمْ إِذْ كُنْتُمْ أَعْدَاءً فَأَلَّفَ بَيْنَ قُلُوبِكُمْ فَأَصْبَحْتُمْ بِنِعْمَتِهِ إِلَى آخِرِ الْآيَةِ، کہ یہ اللہ کی رسی کو مضبوطی سے تھام لو اور آپ آپس میں تفرقے میں نہ پڑو۔ اور یہ بہت ہی فیمس آیت ہے کہ اس سے مسلمانوں کی جو یونٹی ہے ان کی ایک اللہ کو ماننے کی اور ایک نبی علیہ الصلوۃ والسلام پر کو فالو کرنے کی وہ قائم رہے، اس کی خاطر یہ آیتیں بہت ہی زیادہ ایمفسس کرتی ہیں۔ اور اس میں اسی بارے میں حضرت ابن مسعود رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ حق تقویٰ، جو صحیح اللہ سے ڈرنے کا حق، یہ ہے کہ اللہ تعالیٰ کی اطاعت کی جائے، ان کی نافرمانی نہ کی جائے، اور اسے یاد رکھا جائے ہر حال میں، اسے بھلایا نہ جائے، اس کا شکریہ ادا کیا جائے، اور اسے کی جو نعمتیں ان پر ناشکری نہ کی جائے۔ تو یہ ساری چیزیں ابن مسعود رضی اللہ عنہ فرماتے ہیں کہ اللہ کا حق ہیں، یہ ہر مسلمان پر لازم ہے کہ وہ اللہ کے لیے یہ کام کرے، شکر ادا کرے اور کفران نعمت میں نہ پڑے۔ پھر اس کے بعد یہ آگے جو امت مسلمہ کی فضائل بیان شروع ہو گئے کہ کنتم خیر امت اخرجت للناس تأمرون بالمعروف وتنہون عن المنکر الی آخر الآیات، کہ تمہیں بیسکلی جو امت مسلمہ ہے اس کو تین وجہ سے فضیلیت، پہلی بات تو یہ فرمائی کنتم خیر امت، تم سب سے بہترین امت ہو، اخرجت للناس، تم لوگوں پر نکالی گئی ہو دو کاموں کے لیے، تأمرون بالمعروف اور تنہون عن المنکر۔ اب اس میں اگر غور کیا جائے تو یہاں پہ اخرجت ماضی یعنی پاسٹ ٹینس کا ایک وربل ورب کہہ لیں، عربی زبان میں جو گرامر ہے اس کو فیل کہتے ہیں اور اس کو انگلش میں ورب کہیں گے، جو ٹینس ہے یہ پاسٹ ٹینس استعمال ہوا، یعنی کہ گویا اتھارٹی یہ ہمارے ہاتھ میں نہیں ہے، یہ اللہ نے ہمیں آلریڈی دے دی ان دا پاسٹ۔ اخرجت للناس، تم لوگوں کو اس لیے بھیجا گیا تھا کہ تم لوگوں کو اچھی بات بتاؤ، امر بالمعروف کرو اور نہی عن المنکر کرو۔ کوئی بھی ہیلا بہانہ کرنے کی وجہ سے کوئی مسلمان اس سے اگر جان چھڑاتا ہے، لوگوں کو اچھی بات حق بات جو ہے اس کی تلقین نہیں کرنے سے گھبراتا ہے، اور جو غلط بات ہے نہیں عن المنکر یعنی برائی سے روکتا نہیں ہے، دوسروں کو دیکھتا ہے برائی سانکھ کے سامنے ہوتے ہوئے لیکن نہیں روکتا، تو یہ اس آیت کے خلاف عمل کر رہا ہے بیسیکلی۔ تو یہ ہر مسلمان پر لازم ہے، اور اسی لیے حضرت عمر رضی اللہ تعالیٰ عنہ کا ایک قول بھی ہے، وہ یہ کہ جس کا دل چاہتا ہے کہ اس کا شمار اس امت میں ہو، اسے چاہیے کہ وہ اس بارے میں اللہ کی شرط کو پورا کرے۔ اور اسی جو یہ آیت نمبر 110 میں شرط تھی، اخرجت للناس تأمرون بالمعروف وتنہون عن المنکر، عمر رضی اللہ عنہ اس کی طرف اشارہ فرما رہے ہیں کہ اس سے مقصد یہ ہے کہ اللہ کی جو آرڈر ہے امر بالمعروف کرنے کا اور نہی عن المنکر کا، اس کو فالو کرنا یہ اللہ کی شرط ہے، اور اسے پورا جو سمجھتا ہے اپنے آپ کو مسلمان وہ عمر رضی اللہ تعالیٰ عنہ کے اکارڈنگلی، اس کے اوپر یہ لازم ہے کہ وہ حق بات کی تلقین کرے، امر بالمعروف کرے اور نہی عن المنکر کرے، یعنی کہ برائی سے روکے لوگوں کو۔ اور اس کے آگے اگر ہم اس میں یہ اگر ہم فضیلت صرف امت مسلمہ کی اگر اس کو ہم غور سے سمجھنے کی کوشش کر لیں تو یہ اتنی ضروری اور اتنی امپورٹنٹ فضیلت ہے، اس کے بارے میں حدیث پاک میں آتا ہے کہ نبی علیہ الصلوۃ والسلام نے فرمایا، یہ ترمذی شریف میں اور ابن ماجہ میں حدیث موجود ہے، اور اس میں نبی علیہ الصلوۃ والسلام فرما رہے ہیں، اس ذات کی قسم جس کے قبضے میں میری جان ہے، تم نیکی کا حکم دیتے رہو اور برائی سے روکتے رہو، ورنہ ممکن ہے کہ اللہ تعالیٰ تمہارے اوپر اپنا عذاب مسلط کر دے، پھر تم اس سے دعائیں مانگو گے مگر تمہاری دعائیں قبول نہیں ہوں گی۔ تو اس حدیث کی روشنی میں یہ ہم پر اتنا لازم ہے کہ انسان کی دعائیں قبول ہونا نعوذ خدا نخواستہ بند ہو جاتی ہیں یہ کام چھوڑنے سے، تو اس کی بہت ہی امپورٹنس یہاں پہ آتی ہے۔ پھر فائنلی آگے اگر ہم دیکھتے ہیں کہ آیت نمبر 118 کے اندر تو اس میں ہم یہ دیکھتے ہیں کہ وہی پھر منافقین اور کفار سے دوستی کے بارے میں کہا کہ منافقین اور کفار سے جو یعنی دوستی سے منع فرمایا گیا بیسکلی، اور اس کے بیسکلی چار ریزنز بھی بتائے گئے ان اس آیت میں. اگر ہم دیکھتے ہیں آیت نمبر 118 میں، یا ایھا الذین آمنوا لا تتخذوا بطانۃً من دونکم لا یألونکم خبالا ودوا ما عنتم الى آخر الآیت. یعنی یہاں سے چار خصوص جو بیسکلی اسباب بتائے ان سے دوستی نہ کرنے کی وجہ کے، وہ یہ پہلا اس میں سے یہ تھا کہ تمہیں نقصان پہنچانے میں کوئی کوتاہی نہیں کرتے، وہ جب موقع دیکھتے ہیں نقصان پہنچاتے ہیں. دوسرا یہ تھا کہ وہ دل سے چاہتے ہیں کہ تمہیں دین اور دنیا کے اعتبار سے مصیبت میں ڈال دیں، ان کا اصل مقصد یہ ہوتا ہے. اور تیسرا یہ کہ ان کے چہرے کی ان کی باتوں سے تمہارے لیے بغض اور عداوت ظاہر ہوتا ہے، ظاہر ہے آف کورس. اور چوتھا یہ کہ ان کے دلوں میں جو بغض اور حسد پوشیدہ ہے وہ ان کی اعلانیہ باتوں سے کئی زیادہ ہے، جو وہ اوپر اوپر سے تمہارے خلاف سازشیں کرتے ہیں اور باتیں بناتے ہیں اور سب کرتے ہیں، اس سے بھی کئی گنا زیادہ جو برا ہے وہ ان کی بیسکلی دل کے اندر چھپا ہوا ہے. اور یہاں پہ آ کے ہم الحمدللہ مین جو واقعات ہیں اس کا اختتام کرتے ہیں، اور ان کی مسلم امت کے فضائل کو اور خصوصیات کو بیان کرنے کے بعد آگے پھر سورہ مختصراً سورہ بدر کا، اور اس کے بعد سورہ بیسکلی جو سورہ جو غزوہ احد ہے اس کا ڈیٹیل واقعہ ذکر ہے. سورہ بدر کا مختصراً آیت نمبر 123 میں ذکر ہوا کہ اس غزوے سے مسلمانوں کو دو بڑے سبق ملے. یہ آیت نمبر 123 کو اگر ہم غور کریں، پہلا یہ کہ جنگ میں فتح جو ہوتی ہے وہ صرف اسلحہ یا اس کی بنیاد پہ نہیں ہوتی ہے، صرف ویپنری لیٹسٹ ٹیکنالوجی کی بنیاد پر نہیں، اللہ کے یقین اور اتباع اور استقامت کے ساتھ فتح کا اصل مدار ہے اس پر. اور دوسرا یہ کہ مسلمانوں پر جو جب مسلمان جب تک حق پر ثابت قدم رہیں گے، اللہ کی رسی کو مضبوطی سے پکڑے رہیں گے، اللہ کی مدد ان کے ساتھ حاصل رہے گی. اور یہ کرنے دو چیزیں بتانے کے بعد پھر آگے غزوہ احد کا، یہ بیسکلی گویا کہ اگر ہم غور کریں فیسی کے غزوہ بدر بیسکلی صرف تھوڑی سی بریفلی مینشن کرنے کے بعد بہت ہی ڈیٹیلڈ اگر ہم آگے غور کرتے ہیں تو غزوہ احد کا واقعہ آ رہا ہے. اس میں غزوہ بدر کو صرف ریفرنس کے طور پہ ذکر کیا، اور اس کے بعد فوراً اصل مقصد لگتا ہے کہ غزوہ احد کا مقصود تھا، جو کہ تقریباً آگے چل کے اب 55 آیات میں مکمل ہوتا ہے پورا یہ غزوہ احد کا واقعہ. اس کے اندر ہوا یہ تھا کہ جو مشہور واقعہ ہے، نبی علیہ الصلوۃ والسلام نے تقریباً حضرت عبداللہ بن جبیر رضی اللہ عنہ کی قیادت میں 50 جو کی ہارس مین، جو ان کے تیر انداز تھے، ان کو ایک گھاٹی کے اوپر جبل رماد جس کو کہتے ہیں وہاں پہ تعینات کیا کہ تم لوگ یہاں سے دشمن کا مقابلہ کرنا، اور ان کو یہاں تک یہ انسٹرکشنز دی تھیں کہ اگر پرندے ہماری لاشوں کو نوچ رہے ہوں تو بھی تم نے نیچے نہیں آنا جب تک میں نہ بولوں. لیکن بہرحال اللہ کو اس میں تھوڑی سی شاید مسلمانوں کو سبق ایک سکھلانا مقصود تھا. اور بہرحال ہوا یہی کہ حضرت خالد بن ولید رضی اللہ عنہ نے جب موقع پایا اور جب دیکھا، پہلے مسلمانوں نے انیشلی اگر ہم دیکھتے ہیں کہ انیشلی مسلمان جیت ہی رہے تھے، جس کے اندر حضرت علی رضی اللہ عنہ، حضرت حمزہ، حضرت ابو دجان رضی اللہ تعالیٰ عنہم، ان سب نے بہت ہی بہادری سے کیونکہ مقابلہ کیا اور بہت ہی جرت کے ساتھ لڑے، اور مسلمانوں نے ایک دفعہ کافروں کو بھگانے پر مجبور کر دیا، لیکن وہ جو تیر انداز تھے انہوں نے جب دیکھا یہ کہ مسلمان جیت رہے ہیں تو ان میں سے 40 out of the 50 دے وینٹ ڈاؤن، کہ ہمیں حکم تھا کیونکہ جنگ کے لیے بیسکلی اجتہادی غلطی یہ ہوئی کہ وہ یہ سمجھے تھے کہ ہمیں جنگ تک آرڈرز تھے، اب جنگ کیونکہ ختم ہو گئی مسلمان جیت گئے تو دے وینٹ آؤٹ فار جو مال غنیمت کے لیے. لیکن بہرحال اللہ خالد بن وزیر رضی اللہ عنہ جو اس وقت تک مسلمان نہیں ہوئے تھے اور اس کے فوراً بعد بلکہ مسلمان بھی ہو گئے، ان کی بہرحال ہاتھوں ایک یہ لیسن اللہ نے سکھایا مسلمانوں کو اور پھر پاسا پٹلا. اور وہ انہوں نے دونوں طرف سے بیسکلی جب یہ انہوں نے اٹیک کیا تو وہاں سے بھاگتے ہوئے کافر بھی پھر واپس ریورس ہوئے، جب انہوں نے دیکھا پیچھے سے بھی ہمارے آ رہے ہیں مشرقین، تو انہوں نے ریورس ہو کے دوبارہ اٹیک کیا اور مسلمان گویا کہ پیچ میں کرش ہو گئے. اور اسی میں نبی علیہ الصلوۃ والسلام کا دندان مبارک جو دانت شہید ہوا اور سامنے پہاڑی پہ جا کے ان کو، مشہور بہت ڈیٹیل واقعہ ہے. تو بہرحال ان آیات میں اسی واقعے کا ذکر ہے. और इसमें बेसिकली हुआ ये था कि इस जगत का जो असल मकसद था गज़वा उहद का, वो गज़वा बदर का, क्योंकि बदला लेना था, तो उसी में शवाल सन 3 हिजरी के अंदर अबू सुफियान ने ये प्लान बनाया था बदला लेने का बदर का, और ये उहद का वाक़या हुआ। बहरहाल लेकिन बदला भी उन्होंने, अगर हम गौर करें कि इसके अंदर जो कुरैश अबू सुफियान का जो पूरा जो जमात थी, जो लश्कर था, जो उनकी फ़ौज थी, इट हैड अबाउट 3,000 पीपल, तकरीबन 3,000 लोग, जिसमें तकरीबन 200 हॉर्समैन, घुड़सवार जिनको कहते हैं, 200 के करीब, और 700 कम्प्लीटली आर्मर्ड लोग जो प्रॉपरली अपने शील्ड वगैरह पहन के, और अप्रॉक्सीमेटली उनके साथ 3,000 कैमल्स, ऊंट थे 3,000 के करीब, 500 औरतें उनके साथ लश्कर में शामिल थी। जबकि इसके अगर कंपेरेटिवली देखते हैं तो मुसलमानों के पास ओनली देर 700 पीपल। बहरहाल खैर, इसके अंदर जो भी हुआ, फिर एक मरतबा मुसलमानों को काफ़ी नुकसान हुआ, और ओवरऑल अगर हम सिचुएशन देखें तो तकरीबन 22 मुशरिक कत्ल हुए, और अप्रॉक्सीमेटली 70 के करीब 70 साहबा कराम शहीद हुए इस जंग के अंदर, इस कस्बे में। और लेकिन हुआ ये कि अबू सुफियान बहरहाल वापस चले गए, लेकिन उनको ये नहीं समझ आई कि हमने तो सिर्फ अटैक तो किया, ठीक है, एक तरफ एक इट वॉज़ जस्ट अ बैटल, इट वॉज़ नॉट अ वॉर, क्योंकि एक बैटल थी, लेकिन वॉर तो वो अभी तक नहीं जीते थे, उन्होंने मदीना पे तो कोई अल्हम्दुलिल्लाह कब्ज़ा नहीं किया था, वो तो सिर्फ थोड़ा सा लड़े और चले गए। बाद में आगे चल के उनको बहुत सारे लोगों ने इस उस अबू सुफियान को मलामत वलामत की कि ये क्या है, तुमने तो कुछ किया ही नहीं, हम तो ऐसे ही आ गए। ये तकरीबन रवहा के मकाम पर जाकर जब वो वापस जा रहे थे अबू सुफियान का लश्कर मुशरिकीन का, तो उनको वहाँ पर जाके उसको उस वक्त क्योंकि मुसलमान नहीं हुए थे, तो उन्होंने दोबारा फिर अटैक करके और फिर हमला करने की कोशिश की, लेकिन हज़ूर अलैहिस्सलाम की बहादुरी और उनका अंदाज़ा नहीं था, उन्होंने उसी वक्त की प्लान बनाया कि चलो हम फिर दोबारा लड़ने जाएंगे, और जो जो लोग कल ग़ज़वा उहद में शहीद शरीक थे सिर्फ वही होंगे। इतने बड़े नुकसान के बाद भी उन्होंने ज़रा बिल्कुल कोई कॉम्प्रोमाइज़ ना किया मुसलमानों ने, और उनका जज्बा ईमान वज़दादू ईमान आता है कुरान में कि उनका ईमान और बढ़ जाता था ऐसी चीज़ों से। तो वो बहरहाल दोबारा जब हुए तो अबू सुफियान ने अपने लश्कर के साथ फरार में ही बेहतरी समझी कि अब वी शुड जस्ट लीव। तो अब हम अगर इसमें, क्योंकि बहुत सारे जो उस वक्त के मुनाफिकीन थे उन्होंने इस वाक़े का बहुत फ़ायदा उठाया और शरंगेज़ी और जो वसवसे डालना लोगों के दिलों में शुरू कर दिया, इसीलिए फिर इस इधर से जो आयतें तकरीबन 55 के करीब जो सूर ग़ज़वा उहद की ख़त्म होती हैं उसके बाद अप्रॉक्सीमेट 25 आयात के अंदर इन मुनाफिकीन का ही सारा फिर तस्करा चलता है। और फिर हम आगे देखते हैं कि क्योंकि हुआ ये था कि उन्होंने अपने महबूब जो मुसलमान थे उन्होंने, क्योंकि नबी अलैहिस्सलाम की दावत पर लब्बाई कहा था और एक ज़रा बराबर नहीं घबराए थे, और फिर वो तकरीबन अप्रॉक्सीमेटली 8 माइल्स दूर हमरा अल असद के मकाम पर जाके गए थे। तो फिर इसी नस्बत से एक और गज़वा जो आयत नंबर बेसिकली ये 172 के अंदर जिसका जिक्र आ रहा है वो इसी गज़वा हमरा अल असद इसको बोलते हैं, क्योंकि उस जगह का नाम था जहाँ पे 8 माइल्स दूर उहद से मुसलमान गए थे। तो इसी नस्बत से कि इसका नाम पड़ गया गज़वा हमरा अल असद। और लेकिन अल्लाह ताला ने मुशरिकीन के असल में तो दिलों में ऐसा रोब डाल दिया था कि वो वापस मक्का भाग चुके थे, वो जंग के लिए तो वापस आए नहीं। और फिर जो लास्ट रुकू है फाइनली सूरह आले इमरान का, इसमें अहले ईमान का जिक्र आता है जो हर हाल में अल्लाह ताला को याद करते हैं और अल्लाह का शुक्र करते हैं और अल्लाह की सारी नेमतों पर उसका अल्लाह का भरपूर अंदाज में शुक्र करते हैं और किसी चीज़ से घबराते नहीं हैं। और इसके उन्होंने फिर फला पाने के, यानी कि जो आगे फाइनली आयत नंबर 190 में और से लेकर ऑनवर्ड्स 195 तक अगर हम गौर करते हैं, जहाँ पे आता है कि अल्लज़ीन यस्कुरून अल्लाह क़ियामन वक़ूदन वअला जुनूबिहिम, ईमान वालों की जो सिफ़ात जब ये अल्लाह ने बयान की कि वो ईमान वाले वो होते हैं जो अल्लाह का जिक्र करते हैं खड़े हुए बैठे हुए लेटे हुए हर हाल में, और उसकी आसमानों और ज़मीन में उस गौर व फ़िक्र करते हैं, जो ये तफक्करून फ़ी खल्क़ समावाति वल अर्ज़ी रब्बना मा खलक़्त हाज़ा बातिला सुबहानका फ़क़ीना अज़ाबन नार, ये सारी आयतें तकरीबन आयत नंबर 195 तक जाके जहाँ पे आता है वल्लाहु इंदहु हुस्नुस सवाब, कि अल्लाह के पास उनका हुस्नुस सवाब है। तो ये इनकी सारी निशानियाँ और इनके क्वालिटीज़ बताई और इसके बेसिकली चार की असूल इन आयतों में बताए। पहला नंबर वन इस सब्र के दीन पर जमे रहना और मुश्किलात और मुसाइब की वजह से कोई दिल छोटा ना करना, और नंबर टू इज़ मुसाबरा यानी कि दुश्मन के मुकाबले में दुश्मन से ज़्यादा इस्तकामत और शुजात यानी और ब्रेवरी के साथ लड़ना, और नंबर थ्री इज़ हर वक्त दुश्मनान दीन से मुकाबला के लिए अपने आप को तैयार भी रखना मेंटली साइकोलॉजिकली फिज़िकली जिस हर हाल में जो मुसलमान पर लाजिम है कि वो अपने आप को हर हाल में तैयार रखे, और फिर चौथी चीज़ तकवा कि हर हाल में वो हर जगह अल्लाह से डरते रहें। तो बहरहाल ये मोमिनों की सिफात यहाँ पे ख़त्म होती हैं और यहाँ से अल्हम्दुलिल्लाह सूरह आले इमरान का भी इख्तिताम होता है। टुमारो वील ट्राई टू स्टार्ट ऑफ विद सूरह अन्निसा इंशाल्लाह ताला एंड लेट्स सी हाउ फार इट गोज़। आज की बस बात यहीं पे ख़त्म करते हैं इंशाल्लाह। सुबहानक अल्लाहुम्मा अशहदु अल्ला इलाहा इल्ला अस्तग़फिरुका व अतूबु इलैक। सुबहान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून व सलामुन अलल मुरसलीन व अलहम्दुलिल्लाहि रब्बिल आलमीन। सलामु अलैकुम व रहमतुल्लाह।